नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। अर्थमन्त्री डा सोनी बाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी अन्तिममा पुर्याएको बताउनु भएको छ। जेठ 15 गते अर्थात आगामी शुक्रबार सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा वाग्लेले वर्तमान आर्थिक मन्दी र स्रोतको संकुचनका बीच परम्परागत ढाँचाभन्दा फरक, यथार्थपरक र परिणाममुखी बजेट ल्याउने घोषणा यसअघि नै गर्नुभएको छ। आगामी आर्थिक वर्षको बजेटका विषयमा अन्तर्संवादको पहिलो चरणमा कुराकानी गर्नेछौ। पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा हामीसँग कुराकानीमा हुनुहुन्छ। बास्कोटाज्यू,
हजुर सन्तोषजी नमस्कार,
स्वागत छ यहाँलाई,
धन्यवाद।
अब सरकार बजेटको तयारीमा जुटेको छ, आगामी आर्थिक वर्षको बजेट अलिकति फरक ढंगले ल्याइने भनेर अर्थमन्त्रीले भन्नुभएको छ र केही प्राथमिकताहरू पनि तय गरिएका छन्, त्यसबारे यहाँको के टिप्पणी छ?
अहिले सरस्वती हेर्दा सरकारले 100 कार्यसूचीहरू ल्याएको छ। त्यो 100 कार्यसूचीमा चाहिँ सरकारले प्रष्ट रूपमा म सेवा प्रवाहलाई प्रभावकारी बनाउँछु, यसको निमित्त म विद्युतीय प्रणालीमा जान्छु र विशेष गरी जनताका आवश्यकतालाई बोध गरेको छु, मुलुकमा सुशासन कसरी कायम गर्ने र भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने मेरो पूर्ण प्राथमिकता रहन्छ भन्ने भाव 100 कार्यसूचीमा परेको छ। त्यसै गरी सरकारले संसदमा प्रतिनिधित्व गर्ने ठूला राष्ट्रिय मान्यता प्राप्त 6 दलहरूको साझा सहमतिको आधारमा 18 बुँदे कार्ययोजना बनाएको छ। त्यसमा सरकारले म अब केही समयपछि 100 डलर बराबरको जीडीपी पुर्याउँछु, मैले 20% रहेको गरिबीलाई 10% झार्छु, आर्थिक वृद्धि दर 7% दिन्छु, करिब मैले चाहिने 5 वर्षको अवधिभन्दा अलिक बढीमा चाहिँ झन्डै 30,000 मेगावाट विद्युत उत्पादन गर्छु लगायतका जुन कार्यसूचीहरू एक प्रकारले सरकारका लक्ष्यहरू सार्वजनिक भइसकेका छन्। यसको अतिरिक्त पनि सरकारले विभिन्न आफूले गरिरहेका निर्णयहरूबाट के देखिन्छ भने यो सहरी विकासमा म प्रभावशाली किसिमको सहर विकास गर्छु, यो सुकुम्बासी लगायतका अव्यवस्थित बसोबासलाई म दुरुस्त बनाउँछु, मुलुकलाई सफा सुन्दर बनाउँछु र एक प्रकारले युवाहरूले जे अपेक्षा गरेका छन् त्यो अनुसारको शासकीय प्रबन्धमा सुधार गरेर विकास निर्माणको कामलाई गति दिन्छु भन्ने सरकारको भाव झल्केको छ। सरकार यही बमोजिम प्रस्तुत होला भन्ने मलाई लाग्छ। तर नेपालको संविधान कानुनले चाहिँ के भन्छ भने बजेट निर्माणको निमित्त पहिलो कुरो संविधान मूल कानुन हो, त्यसको भाग 4 राज्य नीतिका निर्देश सिद्धान्तहरू छन्, त्यसले राज्य कता लैजाने भन्ने कुरा संविधानले भनेको छ, त्यो अनुसार बजेट निर्माण हुनुपर्छ। दोस्रो कुरा भनेको चाहिँ हाम्रो 16 पञ्चवर्षीय योजना छ, 16 पञ्चवर्षीय योजनाले मुलुकलाई कुन दिशातर्फ लैजाने भन्ने कुराको स्पष्ट खाका बनाएको छ। साथै सरकार भनेको अवचिन्न उत्तराधिकारी अधिकारी हो, त्यसले गर्दा योभन्दा अघिल्लो सरकारले त्रिवर्षीय खर्च संरचना हामी एमटिएफ भन्छौँ त्यो निर्माण गरेको छ। यसर्थ अब त्यो सरकारले बनाएको दोस्रो र तेस्रो वर्षको कार्यक्रम के हो त्यो समेतलाई सरकारले साथमा लिएर अगाडि बढ्नपर्छ र हामी बहुदलीय व्यवस्थामा भएको हुनाले अहिले राष्ट्रपाको सरकार एक माना सरकार छ, राष्ट्रपाको जुन वाचापत्र घोषणा पत्रमा भनिएको कुरालाई समेटेर नेपाली जनताको सबै पक्ष समेट्ने गरी सबै जनतालाई लाभ पुग्ने गरी बजेट निर्माण होला भन्ने मैले पनि अपेक्षा गरेको छु।
जस्तो अब बजेटका विभिन्न अनुमानहरू अहिले आइरहेका छन् र अर्थमन्त्रीले अलिक फरक ढंगले बजेट ल्याउँछु भन्नुभएको छ, अब अहिले आर्थिक संकुचनको अवस्था छ, विप्रेषणमा कमी को चाहिँ सम्भावना छ किनभने वैश्विक कारणले मूलत खाडीका मुलुकहरू अथवा मध्य पूर्वमा एउटा खालको समस्या देखिएको छ, इन्धनका चाहिँ कमीका कारणले उत्पन्न हुन सक्ने अवस्था चाहिँ पनि छ, यी यावत कुराहरूका बीचमा सरकारलाई चाहिँ भनौँ न राष्ट्र सेवा कर्मचारीहरूको वेतन वृद्धि लगायतका विभिन्न चाहिँ चापहरू पनि छ, जुन अन्तर्राष्ट्रिय वैश्विक ऋणहरू हाम्रो छ त्यो पनि छ, सार्वजनिक खर्चका विषयहरू पनि छन्, अब यो बीचमा आगामी आर्थिक वर्ष कतिको चुनौतीपूर्ण हुन्छ, यी सबै कुराहरू कसरी सम्बोधन गर्न सकिन्छ होला?
हो, सन्तोषजीले चाहिँ अब बजेटको चाहिँ एकदम हार्डकोर विषयभित्र प्रवेश गर्नुभयो। गएको सरकारमा रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षमा बसेको बैठकले 18,90,000,000,000 बजेटको सिलिङ दिएको थियो। अहिले जुन किसिमले सरकारले विशेष गरी डाक्टर सोमी वाले अर्थमन्त्री हुन्छ उहाँले भनिरहेको कुराहरू मैले पनि सुन्दा कम्तीमा पनि 20,00,000,000,000 घटीको आकारको बजेट आउँछ जस्तो मलाई लाग्दैन। मेरो विचारमा 22-25,00,000,000,000,000 आकारको बजेट आउन सक्छ, तर त्यसको निमित्त सरकारलाई चुनौती भनेको स्रोत के हो भन्ने छ. चालु आर्थिक वर्षमा पहिला सुरुमा हामीले करिब 14 खर्ब राजस्व सहजले हुने भनेका थियौँ. पछि रामेश्वर खनाल अर्थमन्त्री हुँदा मध्यावधि समीक्षा गर्दा झन्डै झन्डै 12.5 खर्ब जति उठ्छ भन्ने उहाँले अनुमान गर्नुभयो. त्यसले गर्दा सुनिम अहिलेज्यूले पनि एक प्रकारले करका दरमा केही हेरफेर र केही चुवा करका चुहावटहरूलाई नियन्त्रण गर्ने प्रभावशाली प्रभावकारी कार्ययोजनाहरू ल्याउनु भयो भने मेरो विचारमा 15-16 खर्ब रुपियाँसम्म राजस्व असुली गर्न सकिएला. दाताहरूको अनुदान हामीले चाहिँ 50-55-60 अर्ब भन्दा बढी पाएका छैनौँ विगत 10 वर्षदेखि. यसपालि पनि सरकारले त्यही चाहिँ मेरो विचारमा 1 खर्ब भन्दा घटी नै दाताहरूको अनुदान रकम राख्ने हो. त्यसपछि त हाम्रो स्रोत भनेको बाह्य ऋण र आन्तरिक ऋण मात्रै हो. अहिले नै 5-6 खर्ब हामी ऋण लिइरहेका छौँ. सबैलाई जानकारी छ हाम्रो ऋण झन्डै झन्डै आन्तरिक र बाह्य गरेर 30 खर्ब बराबर पुगिसकेको छ. यसर्थ ऋण धेरै लिएर गर्न पनि अलिकति सरकारलाई चुनौतीपूर्ण अवस्था नै देख्छु. र जहाँसम्म अलिकति कर्मचारीको विषय छ, कर्मचारीको तलब त 10%, 15%, 20% बढ्छ भन्ने कुरा त एक प्रकारले कता कता सार्वजनिक पनि भएको छ. मलाई पनि लाग्छ तलब नबढेको धेरै भयो, कर्मचारीको तलब वृद्धि हुन्छ भन्ने नै लाग्छ. अन्य पाठकहरूलाई पनि हेर्दा जस्तो अब ज्येष्ठहरूले पनि 4,000 पाउनु भएको छ, उहाँहरूले पनि केही अपेक्षा गर्नुपर्छ. सरकारले त्यसतर्फ पनि केही सोच अगाडि बढाइराखेको होला भन्ने मलाई आशा लागेको छ. जहाँसम्म सुशासन विद्युतीय शासनका कुरा छ त्यसतर्फ पनि सरकारले लगानी गर्नैपर्छ. मन्त्रालयको संख्या सरकारले 22 घटाएर 18 ल्याएको छ, त्यसको पनि चाँजो पाँजो मिलाउनु पर्ने अवस्था छ. सरकार 3 तहको छ अहिले, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार छ. वर्तमान सरकारले म संविधान संशोधन गर्छु भनेर बहस पत्रको निमित्त समिति गठन भएर छलफल भइरहेको छ. मैले पनि त्यो बहस पत्र तयार गर्ने समितिमा मैले पनि आफ्ना गएर विचारहरू व्यक्त गरेको छु. छलफलको निमित्त मलाई पनि आमन्त्रण भएको थियो. त्यसमा सरकारले कतै बजेट यो संविधान संशोधनका इन्डिकेटिभ कुराहरू पनि बजेटमा राख्ने अवस्था देख्छु. निजी क्षेत्रको मनोबल अलिकति गिरेको छ. इरानको युद्धले गर्दा प्लेटिनियम पदार्थहरूको मूल्य बढेको छ. पहिलेदेखि रुस र युक्रेनको बिचको द्वन्द्व चर्की नै रहेको अवस्था छ. यी सबै परिप्रेक्ष्यमा आर्थिक क्रियाकलापहरू खुम्चिएका छन्। यसर्थ निजी क्षेत्रलाई अर्थतन्त्रको सम्भाग मानेर निजी क्षेत्रलाई कसरी उत्प्रेरित गर्ने भन्ने पनि सरकारलाई त्यत्तिकै चुनौतीपूर्ण छ. र साथसाथै कर्मचारीलाई उत्प्रेरित गर्नु परेका छ. कर्मचारी भनेको सरकारी मात्रै होइनन्, निजी क्षेत्रमा गैर सरकारी क्षेत्रमा पनि छन्। र विशेष गरी हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धले बढावा दिनुपर्छ. दात्री निकायहरू छन्, विश्व ब्याङ्क छ, एसियन ग्यास ब्याङ्क छ, द्विपक्षीय सन्धि सम्झौता, यी सबै कुरा बजेटले समेट लागि भन्ने अपेक्षा गरेका छु.
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा. अब अर्को प्रसंगतर्फ लागू. सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनको तयारीमा जुटेको छ. पार्टीले असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्दैछ. महाधिवेशनको तयारीका विषयमा कुराकानी गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभागका उपप्रमुख एवं सांसद बोधनारायण श्रेष्ठ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ. हजुर श्रेष्ठज्यू, स्वागत छ यहाँलाई.
हजुर धन्यवाद, नमस्कार.
हजुर, अब यहाँहरूको पार्टीको महाधिवेशनको तयारी अघि बढेको छ. यहाँहरूले हिजो मात्रै एउटा कार्यतालिका पनि सार्वजनिक गरिसक्नु भएको छ कि तपाईँहरूले यो यो समयमा यो यो तहको अधिवेशनहरू सम्पन्न गर्नुहोस् भनेर. त्यसमा के भनिएको छ खास गरी?
यसमा विशेष त हाम्रो केन्द्रीय महाधिवेशन 7, 8, 9 गते हुनेछ. अब यो 7, 8, 9 गते चितवनमा हुने महाधिवेशनको लागि हामीले ओडादेखिको लिएर प्रदेशसम्मको अधिवेशनहरू सम्पन्न गर्नुपर्ने हुन्छ. त्यसमा विशेष गरिकन हाम्रो वडा भेला नभएको ठाउँमा जेठ 2 गते हामीले भेला गर्ने, देशभरि नै भेला गर्ने भन्ने एउटा निर्णय गरेको थियौँ. र त्यो पछाडि फेरि हाम्रो वडा अधिवेशनको कुरा थियो. वडा अधिवेशन चाहिँ हाम्रो जेठको 3 गते वडा अधिवेशनहरू गर्ने, त्यो चाहिँ वैशाखको 20 गते भन्दा अगाडि नै गठन भएका अथवा भेला भएका तदर्थ समितिहरू जुन जुन छन् त्यो तदर्थ समितिहरूलाई समितिमा परिणत गर्नको लागि अधिवेशन गर्ने भन्ने थियो. भने अर्को चाहिँ जेठको 16 गते नै फेरि अर्को वडा अधिवेशनको मिति किटान गरिरहेको छ. त्यसमा चाहिँ जेठ 3 गते अगाडि गठन भएका बाँकी वडाहरूको लागि गर्ने विधान त यो हाम्रो दिनहरू पुग्नुपर्ने तदर्थ समितिको चाहिँ अवधि पुग्नुपर्ने भएको हुनाले एउटा त्यो गरिरहेछ. त्यस पछाडि हाम्रो वडा सकिसकेपछि पालिका अधिवेशनको डेट तोकेको छ. यो पालिका भेला पहिलो कुरा चाहिँ अधिवेशनभन्दा अगाडि भेला जेठको 9 पालिका भेला देशभरि नै गर्ने. जेठको 9 जुन पालिका भेला भनेको तदर्थ समिति मात्रै हुन्छ र फेरि जेठको 10 गते पालिका अधिवेशनहरू जुन चाहिँ वैशाखको 25 गते भन्दा अगाडि गठन भएका पालिकाहरूको हकमा, र जेठको 17 गते फेरि अर्को पालिका अधिवेशन जुन चाहिँ जेठ 4 अगाडि हाम्रो भेला भएको पालिकाको हकमा, र जेठको 10 र 17 चाहिँ हामीले पालिकाको अधिवेशनहरू सक्ने, र जिल्ला अधिवेशनको हकमा हामीले 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भन्ने निर्णय गरेको छ। त्यो सके पछाडि हामी फेरि 7 औँ पालिकाको प्रदेशको 7 औँ प्रदेशको चाहिँ हाम्रो अधिवेशनहरू चाहिँ आयोजना गरेका छौँ, र यो आयोजना भेला र अधिवेशन आयोजना गर्नको लागि समितिहरू गठन गरेका छ, सहजीकरण समितिहरू गठन गरेका छ, र त्यो सहजीकरण समितिहरूले चाहिँ यो भेला र अधिवेशन सम्पन्न गर्नको लागि त्यही सम्बन्धित भूगोलमा गएर सहजीकरण गर्ने समन्वय गर्ने कामहरू चाहिँ गर्नुहुन्छ।
जस्तो अब यहाँहरूको अध्यक्षले के भन्नुभयो भने कुनै पनि तहको अधिवेशनमा कुनै दबाव हुने छैन, स्वतन्त्र रूपमा चाहिँ उम्मेद्वारीहरू दिने र निर्वाचन प्रणाली अघि बढ्ने स्वच्छ प्रतिस्पर्धा चाहिँ हुनेछ भनेर भन्नुभएको छ, त्यसको अर्थ के हो?
यसमा हामीले कुनै ठाउँहरूमा हाम्रो संगठन असाध्यै ठुलो पनि छ, सदस्य संख्याहरू धेरै पनि छ, कुनै ठाउँहरूमा हाम्रो सदस्य संख्याहरू कम छ, संगठनमा अब आउने मान्छेहरूको चाप धेरै छैन, जहाँ चाहिँ सहमतिको रूपमा पनि हुनसक्छ त्यहाँ त्यो ठाउँमा चाहिँ सहमतिको आधारमै हाम्रो समितिहरू गठन हुन सक्छन्। अब अलिकति धेरै मान्छे भएको ठाउँमा, नेतृत्वहरू धेरै भएको ठाउँहरूमा त्यहाँ चाहिँ हामीलाई विधानमा व्यवस्था भए बमोजिमको निर्वाचन प्रणालीबाटै नेतृत्व छान्नुपर्ने हुन्छ। त्यो नेतृत्व छान्दै गर्दाखेरिमा अब माथिको नेतृत्वहरूले अथवा सम्बन्धित तहकै नेतृत्वले पनि यसलाई बनाऊ भन्ने कुराहरू, उसलाई गर भन्ने कुराहरू हुनसक्छ, त्यसो गर्न मिल्दैन। यसमा चाहिँ हाम्रो विधान त व्यवस्था गरिएको प्रक्रिया अनुसार बिना दबाव बिना भेदभाव गुटहरू नहुने गरिकन हामीले काम गर्नुपर्छ भन्ने हो एउटा। दोस्रो, अब हाम्रो पार्टी समायोजन पनि भएको छ, योभन्दा अगाडि अथवा निर्वाचनभन्दा अगाडि विभिन्न शक्तिहरूबाट विभिन्न पार्टीहरूबाट अथवा चाहिँ नि हाम्रो पार्टी नै पनि आएको छ कति, अब यो सबै आएर त्यतिकै बसिराखेको थियो। अब अहिले भेला र अधिवेशन हुँदै गर्दाखेरिमा त्यसलाई समायोजन गर्दाखेरिमा कहीँ कहीँ चाहिँ हाम्रो अलिकति एउटा टिमले अर्को टिमलाई पस्न नदिने, आउन नदिने, अब अलिकति छेक्ने टाइपको जस्तो कुराहरू पनि भएको हुनाले त्यसो गर्न मिल्दैन। यसलाई स्वच्छ तरिकाले प्रक्रियागत ढङ्गबाट अगाडि जानुपर्छ, र हामीले यो गुट उपगुटको राजनीति गर्नु हुँदैन भन्ने हो त्यसको मान्यता।
त्यसका लागि चाहिँ यहाँहरू गुटबन्दी नगर्नु भन्नुपर्ने अवस्था नै आइसक्यो है यो नयाँ पार्टीमा, त्यसको कारण चाहिँ के हो? यहाँहरूले त्यसको पनि अलिकति खोजी गर्नु भएको छ कि अब तपाईँहरू गुटबन्दी नगर्नुहोस् भनेर सभापतिले भन्नु पर्यो, सांसदहरूलाई नै भन्नु पर्यो?
यस्तो हो, गुट नै त्यसरी मान्छे व्यवस्थित तरिकाले गुटै बनाऊ भनेर लागेको त होइन। अब राजनीतिमा आइसकेपछि म चाहिँ अब कुनै पद लिन्छु भन्ने मान्छेहरूलाई हुनसक्छ, अब त्यो लिने क्रममा टिमहरू बन्ने र आफ्नो टिमहरू अगाडि बढ्ने यो खालको प्रक्रियाहरू अब केही ठाउँहरूमा भएको छ, त्यसलाई अस्वाभाविक मान्न पनि मिल्दैन। तर त्यसलाई अब गुटको रूपमा अस्वाभाविक भूमिकाबाट यही हुनुपर्छ भन्न मिल्दैन। त्यसलाई त्यस्तो खालको अवस्था आयो भने हामीले हाम्रो विधानमा भएको जुन निर्वाचनको प्रक्रिया छ त्यो निर्वाचनको प्रक्रिया अनुसार जाऊ, भोटरहरूले जसलाई चाहिँ मन पराउँछ अथवा हाम्रो सदस्यहरूलाई जसलाई मन पराउँछ उसलाई नेतृत्वको रूपमा चाहिँ चुन भन्न आँटेको हो। राजनैतिक आन्तरिक रूपमा पार्टीभित्र प्रतिस्पर्धा हुने विषय नै हो, तर यसलाई गुटको रूपमा लानु हुँदैन। एउटा प्रतिस्पर्धालाई स्वच्छ तरिकाले विधान त अगाडि बढाउनु पर्छ भन्ने मान्यता हो।
अब यहाँहरूको पार्टी भनौँ न, यसअघिको चुनावमा 20-21 सिटको पार्टी, अहिले चाहिँ 182 सिटमा यहाँहरू पुग्नुभयो। अब यो पछि जुन खालको यहाँहरूको पार्टीमा भनौँ न अन्य पार्टीहरू छाडेर या फरक परिस्थितिबाट आउनेहरूको संख्या एउटा ओहिरो नै जस्तो देखिएको छ, हुन त यो हाम्रो प्रवृत्ति नै हो कि हामीहरू चाहिँ अलिकति बलियो अलि शक्ति भएपछि चाहिँ त्यसमा लागिहाल्ने अलि कमजोर भए पनि छोडेर जाने यो हाम्रो नेपालीको प्रवृत्ति नै हो। तत्कालीन नेकपा माओवादीका अध्यक्ष अहिले नेकपाका संयोजकले संसदमै अस्ति भन्नुभयो हामी पनि कुनै बेला यस्तै थियौं हेर्नुहोस् के गर्ने सबैले छोडेर गए। यहाँहरूले चाहिँ यो प्रवृत्तिलाई कसरी हेर्दै हुनुहुन्छ महाधिवेशनको संघारमा हुनुहुन्छ?
यो नेपाली राजनीतिको ठूलो चुनौती नै हो। अब शक्तिमा गइसके पछाडि अब शक्तिको वरिपरि मानिसहरू हुने कोही स्वच्छ तरिकाले नै आउनुभएको व्यक्तिहरू हुनुहुन्छ, अब कोही स्वार्थको हिसाबले आउनुभएको मान्छेहरू पनि हुनुहोला यहाँभित्र। अब यसलाई व्यवस्थापनको लागि अब विशेषतः दुईवटा तरिका हो। एउटा तरिका हामीले जुन जुन राजनीतिबाट आएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आइसके पछाडि राष्ट्रिय स्वतन्त्र पार्टीको हाम्रो नीति विधि सिद्धान्त विचार प्रक्रियाको आधारमा अगाडि बढ्नु पर्यो र मान्छे चाहिँ आफूले आफूलाई फर्म्याट गर्नु पर्यो, रिप्रोग्रामिङ गर्नु पर्यो भन्ने हो एउटा विषय। त्यो भनेको प्रशिक्षण हाम्रो भेला तालिमहरूबाट हुन्छ, त्यो बाटोहरूमा त्यसरीलाई जाने हो हामीले सोसियल मिडियादेखि लिएर हामीले फेस टु फेससम्मको प्रशिक्षणहरू आयोजनाहरू गरिराखेका छौँ। एउटा त्यो हो यो सांसदहरूको लागि पनि र यो चाहिँ हाम्रो पार्टीको कार्यदर्शहरूको लागि पनि सबैको लागि एउटा यो तरिका हो भने, दोस्रो तरिका अब हामी अहिले भेला र अधिवेशनमा भएको हुनाले हामी सबैलाई भन्ने कुरा के हो भने विधि र प्रक्रियाबाट नेतृत्व छनौट गरौँ। विधि र प्रक्रिया तोकिएको छ त्यसलाई सबैले सम्मान गरौँ। अबको प्रतिस्पर्धामा अरूलाई होच्याएर गुट बनाएर अरूलाई तल झारेर आफू ठुलो भन्ने अग्लो भन्ने होइन। अब हामीले हाम्रो क्षमता विकास गरेर हाम्रो क्षमता वृद्धि गरेर र अरूसँग प्रतिस्पर्धा गर्न सक्ने भएर नेतृत्वमा जानुपर्छ भन्ने मान्यता हो। यो दुईवटा आधारमा चाहिँ हामीले सङ्गठनलाई पार्टीलाई र संसदलाई पनि अगाडि बढाउने हामीले।
हजुर, अब यहाँ संगठन विभागको उपप्रमुख भएको हिसाबले यहाँहरूको आगामी महाधिवेशन चाहिँ अब कति महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा हुनेछ, ती महाधिवेशन प्रतिनिधिहरू कसरी छनौट हुनेछन्, एउटा संसदीय निर्वाचन क्षेत्रबाट कति महाधिवेशन प्रतिनिधिहरू यहाँहरूको प्रतिनिधिका रूपमा केन्द्रीय महाधिवेशनमा सहभागी हुनुहुनेछ?
हाम्रो अब जस्तो केन्द्रीय समितिका सबै, त्यसपछि हाम्रो विभागहरू छ, हरेक विभागबाट कम्तीमा 11 जनाको दलले हामीले राखेको छौँ अनि 39 विभागहरू छ, विभागहरूबाट जानुहुन्छ, आयोग सहित आयोगहरू छ, आयोगबाट जानुहुन्छ। त्यस पछाडि हाम्रो मनोनितको केही सिटहरू राखेको छ, मनोनित तर्फबाट हाम्रो जानुहुन्छ केन्द्रको तर्फबाट। त्यसपछि हाम्रो केन्द्रीय नेतृत्व मञ्च छ, यो पार्टी समायोजन गर्दा त्यहाँबाट जानुहुन्छ। अब त्यसपछि प्रदेशको समिति छ, प्रदेशको विभागहरू छ, त्यहाँबाट जानुहुन्छ। र प्रदेश पछाडि हाम्रो जिल्लामा तोकेको छ, जिल्लामा विभिन्न विभागहरू राखिएको छ, जिल्लामा पनि जिल्लाको विभागहरूको तर्फबाट पनि जानुहुन्छ। अर्को हाम्रो ऱ्यापिड एक्सन टिम छ, ऱ्यापिड एक्सनको टिमबाट जानुहुन्छ। र त्यसपछि पालिका जान्छौँ र हाम्रो सदस्य सङ्ख्याको आधारमा चाहिँ हाम्रो 200 सदस्य सङ्ख्या छ भने त्यसपछि हामी त्यहाँबाट एकजना मिनिमम जान्छौँ अर्को। र यो हाम्रो अहिले पालिकादेखि लिएर हाम्रो केन्द्रसम्मको प्रतिनिधित्व गर्दाखेरिमा यसपालिको ठुलै सहभागिता हुन्छ हाम्रो, तर केही ठाउँहरूमा तदर्थ समितिहरू मात्रै बनिराखेको छ, त्यसलाई हामीले अब अधिवेशनबाट फेरि त्यसलाई पक्का समिति बनाउन सक्छौँ सक्दैनौँ कति सक्छौँ भन्ने रहला त्यसमा भर पर्छ सङ्ख्या किटान गर्नको निमित्त चाहिँ। तर हाम्रो पालिकादेखि लिएर केन्द्र तहसम्मको र विदेशमा रहेको हाम्रो सङ्गठन छ, विदेशको सङ्गठनबाट प्रवासबाट पनि हाम्रो प्रतिनिधित्व रहन्छ यसमा।
हजुर, अब यो जुन यहाँले जुन संख्याहरू भन्नुभएको छ त्यसका लागि तल्लो तहमा भनौँ न चाहिँ आम तहमा यहाँहरूको चाहिँ पार्टी प्रवेश गर्ने साधारण सदस्यहरूको सन्दर्भ जोडियो, कति साधारण सदस्यहरू भए, अब यो चाहिँ यहाँहरूको चुनावभन्दा अगाडि के थियो, अहिले जुन लहर देखिएको छ, कसरी यहाँहरूले संगठन विस्तार गर्दै हुनुहुन्छ अन्तिममा?
हस्, हाम्रो संगठन विस्तारमा अब सदस्य त सबलाई खुला नै छ, अहिलेसम्म हामी सदस्य खुला नै गरेका छौँ। अधिवेशन हुनुभन्दा अगाडि त्यहाँ चाहिँ 7 दिन अगाडि छौँ भनेको सदस्यहरूलाई मान्यता दिने भन्ने कुरा छ। त्यसैले अब भेरिफाइड सदस्यहरूको संख्या गर्दाखेरिमा झन्डै हामी 2.5 लाखको कामसम्म पुगेका छौँ जस्तो लाग्छ अहिले मलाई ठिकै हेर्दाखेरिमा। करिब केही चाहिँ भेरिफाइड हुन बाँकी पनि छ, हाम्रो सिस्टमहरूमा आएर भेरिफाइड हुन बाँकी छ, कुनै प्राविधिक कुराले रोकिएको अलिकति छ, अब कसैको डकुमेन्टहरू नपुगेर रोकिएको छ, तर त्यसलाई भेरिफाई गर्ने कामहरू पनि गरिराखेको छ। त्यो अहिले सङ्गठन निर्माणको अभियान मध्येको प्रमुख काम त्यो पनि हो एउटा। र यसको आधारमा अहिले चाहिँ हाम्रो सदस्य संख्याको हिसाबले कुरा गर्ने भने अब ठुलो संगठनको रूपमा चाहिँ अहिले आइसकेको छ यसमा, र हाम्रो सबै भेरिफाइड हुँदाखेरि 3 लाख प्लस चाहिँ हामी सदस्य संख्या पुग्छौँ भन्ने छ अहिले।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि रेडियो नेपाललाई पनि यो अवसरको लागि धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। हस्,
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभागका उपप्रमुख सांसद बोधनारायण श्रेष्ठ। पार्टीले असार 7, 8 र 9 गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ। त्यसै सन्दर्भमा तल्लो तहका अधिवेशनहरूका पनि मितिहरू तय गरिएका छन्। यसै विषयमा कुराकानी गर्दैथ्यौं। त्यसअघि हामीले आगामी आर्थिक वर्षको बजेटका विषयमा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गर्यौं। प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी विदा हुन्छ। नमस्कार।